This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते साथी, स्वागत छ तपाईँहरूको आफ्नै कार्यक्रम युवा संसारमा। अनि आज आइतबार 5:30 भइसकेको छ अनि हामी रेडियो सेटमा आइसकेको छौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो एडलेट 101.5 मेगाहर्ज। अनि आजको कार्यक्रममा म सीता र
त्यसै गरेर म लोक सफल छु भनेदेखि कार्यक्रममा चाहिँ तपाईँ सुनिराख्नु भएको छ। अहिले भर्खरले सीताले पनि भनिसकेको छ कि रेडियो एडलेट अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 एफएममा सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम युवा संसार। यस युवा संसारमा आज हामी के गर्दैछौँ भन्ने सम्बन्धमा पनि हामी कुरा गर्नेछौँ, होइन? कन्टेन्टको बारेमा जानकारी दिनेछौँ र युवा संसारको आज हामी कन्टेन्ट आज हामी के छ, कस्तो कुराहरू चाहिँ लिएर आएका छौँ तपाईँलाई भन्दाखेरि ज्यादै नै रोचकिलो छ। एक घन्टासम्म तपाईँ हामीलाई छोड्नु भएन भने आहा, यस्तो मजाको छ नि सीता, होइन? अब आजको हाम्रो कन्टेन्टको बारेमा कुरा गरौँ। युवा गतिविधि त सदाका जस्तै हामीसँग छँदैछ, त्यसपछि आएर इन्सपिरेसनल टाइप अफ इन्टरभ्यू रहेको छ एउटा अन्तर्वार्ता, जसमा चाहिँ त्यो अन्तर्वार्ता सुनेपछि तपाईँ पढ्दै हुनुहुन्छ, तपाईँ युवा, तपाईँ जो हुनुहुन्छ वृद्ध बालक जो हुनुहुन्छ, तपाईँको लागि ज्यादै नै उत्प्रेरणादायी हुनेछ। र नेपाली चलचित्र सम्बन्धीको छोटो कुराकानी गर्नेछौँ। गजल, एउटा गजल छ हामीसँग, जुन गजल चाहिँ कोही साथीहरूले पठाउनु भएको छ, त्यसको बारेमा हामी परे पनि कुरा गर्नेछौँ। साथमा विभिन्न जानकारी त छँदैछ अनि आहा, साङ्गीतिक मजा त हामी पस्किनेछौँ, होइन? अनि अब भने कार्यक्रम हामी श्रोताले कहाँबाट सुन्ने, कसरी सुन्ने त्यो पनि जानकारी दिउन। कोही त नयाँ साथीहरू पनि हुन सक्नुहुन्छ, होइन? रेडियो ट्युन गर्नुहुने
हजुर। तपाईँहरू हाम्रो प्रोग्राम लाइभ सुन्न चाहनुहुन्छ भने हाम्रो लाइभको वेब एड्रेस रहेको छ www.radio.adelaide.edu.au। त्यसै गरी हामी फेसबुकमा पनि आउनेछौँ, फेसबुकमा हामीलाई मेसेजहरू लेख्न सक्नुहुनेछ अनि हामी तपाईँको मेसेज हामी प्रस्तुत गर्नेछौँ। त्यसै गरी हाम्रो सहकर्मी साथी इन्द्रको ब्लगबाट पनि सुन्न सक्नुहुन्छ, त्यो चाहिँ रेकर्डेड भर्सनमा रहेको हुन्छ। प्रोग्राम अगाडिको प्रोग्राम त्यहाँ रहेको हुन्छ, तपाईँहरू फेरि सुन्न चाहनुहुन्छ भने उसको वेबसाइट रहेको छ www.ipajournal.com।
यस, यी तपाईँलाई पक्कै पनि यो एड्रेसहरूबाट चाहिँ तपाईँ पक्कै क्लियर हुनुभयो कि यदि अहिले अनलाइन तपाईँ सुनिराख्नु भएको छैन, होइन, रेडियो मार्फत सुन्नुभएको छैन अथवा मोबाइल मार्फत अथवा विभिन्न उपायहरू छन् नि इन्टरनेट मार्फत सुन्न सकिराख्नु भएको छैन भने पनि तपाईँ सक्नुहुनेछ। अहिले सीताले भनेको चाहिँ जुन तरिकाबाट युवासंसार.com त्यसै गरेर आइपिए जर्नलभित्र गएर पनि तपाईँ हाम्रो कार्यक्रम मजाले एक घन्टासम्म सुन्न सक्नुहुनेछ। अब भने कार्यक्रममा हामी एउटा गीत पस्क्यौँ, होइन त?
हजुर, एउटा मिठो गीत सुनाएर हाम्रो साथीहरूलाई प्रोग्राममा स्वागत गरौँ।
स्वागत गरौँ।
फेरि खेल्न मन पर्यो, घाम पानी सको बिहे भयो। कप्पा बाटिदिँदा बाटशाला जानगिरी साउदे म आमाले कप्पा बाटिदिँदा बाटशाला जानगिरी साउदे म बाबाले दुई वचन ठुलो बोले कोठामा गई एउटा छुपी फेरि रमाउँदै जान्थे घरमा कसरी हारेछ घरायो कछुवाको चितमा यो मन रमायो सिमुसिची र झुकुमुकु भन्दै हरियो चौरमा जान मन पर्यो दुईको कुरालाई सुगा रचेको कक्षाको बाहिर घुँडा टेकेको घाम पानी स्याको बिहे भन्दै सन्धिमा फेरि जान मन पर्यो सन्धिमा फेरि
ज्यादै नै राम्रो गीत वास्तवमा यो घाम पनि स्यालको बे त्यसै गरेर चाहिँ यो विभिन्न खालको एउटा रमाइलोपन क्या पहिले बालकालमा हुँदाखेरिको यो रमाइलो लागेको मलाई यो गीतमा चाहिँ ज्यादै नै जस्तै घाम पनि स्यालको बे अरे त्यसपछि भएन आँखा होइन आँखा छोपी छोपी खेल्ने चिमुसी ची जस्ता खालका ढुकुमुक ढुकु यस्ता
एकदमै ताजा भयो क्या हुन्छ नि बचपनको
वास्तवमा यो 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 एकदमै बचपनको ताजा रमाइलो चाहिँ जनाउने खालको गीत अब भने कार्यक्रममा हामी बढ्छौँ युवा गतिविधितिर युवा गतिविधिमा सुरु गर्दैछौँ सीताबाट
अस्ट्रेलियन युवाहरूमाझ गरिएको पछिल्लो सर्वेले युवाहरू देशको आर्थिक अवस्था र त्यसको आफ्नो कामको भविष्यमाथि पर्ने असरलाई लिएर निकै चिन्ता रहेको देखिएको छ एक चौथाई उत्तरदाताले जागिर आफ्नो लागि पहिलो प्राथमिकता रहेको बताए मिसन अस्ट्रेलियाले 15 19 वर्षबीच 15,000 युवाहरूमा गरिएको सर्वेले केटीहरू महिला प्रति हुने भेदभाव बारे निकै कन्सर्न रहेको देखियो त्यसैले केटीहरू आफ्नो शरीरको बनावट र स्कूलको तनावलाई लिएर केटाहरू भन्दा बढी चिन्ता लिने गर्छन् त्यस्तै युवाहरूले मौसम परिवर्तन प्रति पनि चासो राखेका छन्
फिलिपिन्सको राजधानी मनिलामा क्षेत्रीय युवा सम्मेलनका लागि भेला भएका एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन्स एजिएनका युवाहरूले सुपर टाइफोन योलन्डा आदिले विस्थापित गरेका मानिसको सहायताको लागि आर्थिक सहयोग गरेका छन् ल्याओसबाट आएको 10 युवाले 50,000 फिलिपिनो पेसो स्थानीय आयला फाउन्डेशनलाई हस्तान्तरण गरेको छ यो रकम उनीहरूले ल्याओसमा कोकिस बेचेर उठाएका थिए त्यस्तै मलेसियाबाट आएका युवा प्रतिनिधिले पनि आर्थिक सहयोग गरेका छन्
भारतको केन्द्रीय मन्त्री मण्डेलले आन्ध्र प्रदेश राज्यलाई टुक्र्याएर तेलंगाना राज्य बनाउने निर्णय गरेपछि एक युवाले अमरण अनसनमा बसेको घोषणा गरेका छन् आशिष देशमुखी नामका ती युवाले महाराष्ट्रलाई पनि टुक्र्याएर नयाँ राज्य वार्दावा बनाउनु पर्ने माग गरेका छन् उनलाई देतित लिडर तथा पूर्व मन्त्री सुल्खेना कुबरेले पनि सहयोग गरेका छन् उनले केही वर्ष अघि युथ फर बेरवद स्टेट नामक संस्था खोलेर छुट्टै सेटलमेन्ट प्रक्रिया
छुट्टै विधवा राज्यको अभियानमा लागेका छन् भन्ने विषयमा श्रेष्ठ अर्को पन्नामा केही गडबडी नभएकोमा क्षमा प्रार्थी छौँ। विभिन्न देशबाट शरणार्थीका रूपमा अमेरिकी पेसा अमेरिकी पसेकाहरूलाई भेला गरेर उनीहरूले भोगेका सुख र दुःखका विषयहरूमा छलफल गर्न युनाइटेड नेसन हाई कमिसनर फर रिफ्युजिज युएनएचसीआरले बोलाएको 2013 रिफ्युजी कंग्रेस सकिएको छ। सो भेलामा 6 भूटानीले पनि सहभागिता जनाएका छन्। सहभागीहरूले अमेरिकी नीति निर्माताहरूलाई भेटेर सरकारले शरणार्थी सम्बन्धी नियमहरू बनाउँदा शरणार्थी समुदायसित छलफल गर्न अनुरोध गरे। भूटानीहरूले भने आफ्नो समुदायमा देखिएको बढ्दो आत्महत्याको समस्यालाई रोक्न सरकारले ठोस कदम चाल्नुपर्ने आवाज उठाए। भूटानी प्रतिनिधिले अफिस अफ रिफ्युज रिसेटलमेन्ट ओआरआर युएनएचसीआरसित यस विषयमा केही सकारात्मक छलफल भएको बताए। उनीहरूले आफन्तहरूको पुनर्मिलनका लागि रिसेटलमेन्ट प्रक्रिया छिटो गर्न पनि माग गरे।
नर्वे सरकारको सहयोगमा भूटानको थिम्पू र वाङडिफोडाङ जोन्ने सुरुङ माग निर्माण कार्यको प्रारम्भिक शुरू भएको छ। करिब एक वर्ष लाग्ने सम्भावना अध्ययन शुरू भएको छ। अर्को साल प्रतिवेदन सरकारलाई बुझाएपछि निर्माण कार्य अघि बढ्ने आशा गरेको छ। यो सुरुङ माग निर्माणपछि थिम्पूदेखि वाङडिफोडाङ पुग्न आधा घण्टा मात्र लाग्नेछ। हाल यो दूरी 2.5 घण्टाको छ। भूटान सरकारले बुङथाङ र मंगर अनि थिम्पू र पारो बीच पनि सुरुङ माग बनाउने योजना अघि सारेको छ।
भूटानका जात्री राष्ट्र र संस्थाहरूको भेला 12 राउण्ड टेबल मिटिङ सकिएको छ। युनाइटेड नेसन डेभलपमेन्ट प्रोग्राम युएनडीपीको सहयोगमा यो भेला हरेक 2 वर्षमा हुने गर्छ। भेलामा भूटान सरकारले उसको 11 पञ्चवर्षीय योजना प्रस्तुत गरेको थियो भने केही दाताहरूको सहयोगलाई दोब्बर वा तेबर पार्ने वचन दिएका थिए। 23 मल्टिलेटरल संस्था र 20 देशका 80 प्रतिनिधिले यो 2 दिने भेलामा भाग लिएका थिए। युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्रामको योजना अनुसार 2021 भूटानलाई विकसित राष्ट्रको सूचीमा राख्ने घोषणा पनि गरेको यो भेलाको निकै ठूलो महत्व रहने देखिएको छ। कार्यक्रममा भने अब चाहिँ हामीले युवा गतिविधि सिद्धिसकेको छ, अब के गर्छौँ नि त?
अब हामी एउटा गीतै सुन्छौँ होला।
गीत त सुन्ने हामीले कुरा गरिरहेको छौँ होइन, तर गीत चाहिँ कुन सुनाउँ होला त? के अब एउटा भनौँ न, युवा गतिविधि सुन्नुभएको छ भर्खरै, एउटा रमाइलो खालको गीत कुनै त्यस्तो?
एउटा रमाइलो गीत रहेको छ, गाउनु भएको छ अनिल सिंहले, अनि गीतको टाइटल रहेको छ किन रोए आज म तिमीलाई सम्झे।
आहा, किन रोए त अब हेरौँ है त यो गीतले के भन्छ। किन रोएँ म आज भन्ने बोलको गीत तपाईँले सुनिहाल्नु भयो र ज्यादै राम्रो गीत पनि हो र तपाईँलाई फेरि पनि भन्नुपर्दाखेरि तपाईँ अहिले हामीसँग हुनुहुन्छ रेडियो एडिलेडको कार्यक्रम युवा संसारमा एडिलेड रेडियो एडिलेड अन डिजिटल रेडियो अनलाइन एन्ड 101.5 एफएम तपाईँको साथमा छ र यो साथ चाहिँ निरन्तरता एक घण्टासम्म रहनेछ साढे पाँचदेखि सुरु भएको साढे छसम्म त रहनेछ त्यसपछि तपाईँलाई पनि थाहा छ अर्को कार्यक्रम पनि नेपाली भाषाकै छ र कार्यक्रममा हामी सुरु गर्ने क्रममा छौँ एउटा नेपाली फिल्म सम्बन्धीको चर्चा अथवा विशेष गरेर फिल्म सम्बन्धीको चर्चा र फिल्म सम्बन्धीको चर्चा गर्नु अगाडि हामी केही कुरा तपाईँलाई फिल्मको इतिहासको बारेमा पनि चर्चा गर्नेछौँ जुन इतिहास यसरी सुरु हुन्छ नेपाली चलचित्रको इतिहासलाई हेर्दा सत्य हरिश्चन्द्रलाई आधार मान्ने हो भने नेपाली चलचित्रले छ दशक पार गरेको छ आमालाई नै आधार मान्ने हो भने चाहिँ आधा शताब्दीको नजिकै पुगेको छ यो आधा शताब्दीमा चलचित्रको उल्लेख्य विकास हुन सकेन भन्ने पनि होइन तर गुणात्मक विकासको गति मान्दा गति मन्दा मन्दा नै रह्यो सम्झना लायक एकाध चलचित्रहरू मात्रै रहे यो आधा शताब्दीको अवधिमा हजारको हाराहारीमा चलचित्रहरू निर्माण भइसकेका छन् संख्याको हिसाबले हजार भनेको ठिक ठिकै लागे पनि यो अवधिमा नेपाली चलचित्र जगतमा थुप्रैले थुप्रै विधामा पहिलो बनेर एउटा इतिहास कायम गरेका पनि छन् इतिहासमा सबैभन्दा बढी चर्चा भने प्रथम हुनेहरूकै गरिन्छ
2007 सालमा भारतमा निर्मित चलचित्र सत्य हरिश्चन्द्रले नेपाली भाषाको पहिलो चलचित्र बन्ने अवसर पायो यो चलचित्र पहिले हिन्दीमा निर्माण गरिएपछि नेपालीमा डबिङ गरिएको थियो नेपालमा निर्मित चलचित्र आमाले पहिलो नेपाली चलचित्र बनेर एउटा इतिहास कायम गर्न सफल भयो आमालाई नेपाली चलचित्रको जगत तथा आधार वृद्ध पनि भन्ने गरिएको पाइन्छ आमा नेपाली सरकारको सरकारी लगानीमा बनेको पहिलो नेपाली चलचित्र पनि हो।
शिवशंकर मानन्द र भुवन थापा चन्दले पहिलो नायक नायिका बन्ने अवसर प्राप्त गरे। यी दुवै 2022 सालमा निर्मित पहिलो चलचित्र आमाका नायक नायिका थिए। नायक शिवशंकर मानन्दरले त दोहोरो इतिहास कायम गर्न सफल भए। उनी चलचित्र आमाका संगीतकार समेत हुन्। हाल शिवशंकर यस धरतीबाटै विदा भइसके भने भुवन अहिले पनि यसै क्षेत्रमा क्रियाशील छिन्। हामी आज विशेष गरेर फिल्मी सम्बन्धी किन चर्चा गर्यौं भन्ने सवालमा त सुरुमा पनि हामीले के भनेका थियौं नि, किनकि हामीसँग के छन् नि त यहाँ फिल्मी सम्बन्धी मुमीप्रति केही पनि कुराहरू छन् र हाम्रो मात्रै कुराहरू होइन, सुनौ न त श्रोताहरूले लिसनर्सहरूले होइन युवा हामीले जो युवाहरूलाई भेटेका थियौँ उहाँले के भन्नुहुन्छ त ल सुनौ है त।
हजुरले चाहिँ कस्तो कस्तो मुभीहरू हेर्ने गर्नुभएको छ?
म प्रायः नेपाली मुभी सबै हेर्छु, तर आजकल चाहिँ अब अलिअलि हेर्छु, घाँस चाहिँ धेरै हेर्दिनँ। तर पहिला पहिलाको जस्तो चाहिँ घाँस चाहिँ त्यस्तो भनौँ न इन्ट्रेस्ट चाहिँ लाग्दैन, र पनि अब त्यस्तो हेरौँ हेरौँ लाग्ने खालको मुभी है त्यति साह्रो आउँदैन, तर त्यही भएर अलिअलि मात्रै हेर्छु, घाँस चाहिँ धेरै हेर्दिनँ।
कस्तो के हुँदाखेरि चाहिँ तपाईँ धेरै हेर्थे जस्तो लाग्छ मुभीमा?
त्यो चाहिँ अब त्यहाँको स्टोरी लाइनै के नमिलेको भन्नु जस्तो कि के धेरै फाइटहरू भन्ने समथिङ त्यही केही नमिलेरै होला, त्यस्तो साह्रो लाग्दैन।
अनि राम्रो पक्ष चाहिँ के लाग्छ त?
राम्रो पक्ष हानेको त्यसको गानाहरू अन्त हल्का कमेडी लाइनहरू, कमेडी हुन्छ नि यस्तो।
लेटेस्ट मुभीहरू चाहिँ के हेर्नु भएको छ त?
मैले प्रायः रिलिज भएको मुभीहरू प्रायः सबै हेरेको छु होइन, एक दुईवटा छुट्टा होला सबै हेरेको छु, सबै ठिकै छ। अनि हिजो अस्ति होस्टेल पनि हेरेँ हो, त्यो पनि अब ठिकै लाग्यो, त्यसो आफूले एक्सपेक्ट गरे अनुसारको चाहिँ लागेन। अब मैले चाहिँ राम्रो छ होला भन्ने लागेको थियो, त्यस्तो साह्रो राम्रो चाहिँ मतलब राम्रो होइन, नराम्रो चाहिँ होइन, राम्रै हो, तर त्यस्तो साह्रो मलाई चाहिँ वाउ चाहिँ लागेन।
तपाईँ चाहिँ कस्तो फिल्म हेर्न रुचाउनुहुन्छ?
नेपालमा हुँदा त निकै नै बलिउड रुचाएको थिएँ, तर यहाँ आइकन चाहिँ अब हलिउडमा नि धेरै इन्ट्रेस्ट छ होइन। नेपाली मुभी पनि कोही बेला हेर्छु, तर अनलाइन चाहिँ खासै हेरेको छुइनँ, सिनेमा हलमा गएर हेर्छु। बलिउड मुभी चाहिँ साँच्ची नै म अप टु डेटै भन्दा हुन्छ।
अस्ट्रेलियामा लाग्छ नेपाली मुभीहरू होइन, तपाईँलाई कस्तो फिल हुन्छ अस्ट्रेलियामा आएर नेपाली फिल्म हेर्न पाउँदा, हुन्छ नि त्यो अवसर पाउँदाखेरि चाहिँ तपाईँलाई कस्तो फिल हुन्छ? जमझम लाग्छ कि
धेरै नै भएको हुन्छ नेपाली मुभी अब सिनेमा हलमा हेर्न नपाएको होइन, आउँदाखेरि चाहिँ अब साँच्चै नै अब आफ्नै भाषाको मुभी जाउँ न त कस्तो होइन, धेरै भयो मिस गरिन्छ धेरै नेपाली मुभीहरू, पहिला धेरै नै हेर्ने बानी होइन, यहाँ आइकन अब त्यस्तो साह्रो हेर्न पाइँदैन, त्यस्तो हुँदा चाहिँ कस्तो हुन्छ नि अब मिस नगरौँ, जुनै मुभी आउँछ नेपाली मुभीहरू मिस नगरौँ जस्तो अनुभव हुन्छ गइन्छ भने, तर धेरैवटा मिस पनि गरेको छु मैले गर्न त, तर नगरौँ जस्तो अनुभव चाहिँ हुन्छ।
अलि अब राम्रो पक्ष र नराम्रो पक्ष हुन्छन् होइन जेमा पनि, तपाईँलाई राम्रो पक्ष भन्नुपर्दा चाहिँ के होला त?
राम्रो पक्ष म भन्नुपर्दा चाहिँ म के भन्छु भने, म अलिकति अब इन्ट्रेस्ट लिएकै विषयमा पिक्चर क्वालिटी राम्रो बनियो होइन, क्यामेरा त्यो खिच्ने तरिका हुन्छ नि जुन अलिक एडभान्स प्रोफेसनल रूपमा मैले देखेँ, अनि एक्टरहरूमा पनि एक्टिङ इम्प्रुभमेन्ट भएको छ पहिलाको हेरिकन, तर स्टोरी लाइन चाहिँ खासै मैले इम्प्रुभ भएको देखिरहेको छुइनँ।
हजुर चाहिँ मुभीहरू कतिको हेर्नुहुन्छ अनि कुन कुन भाषाको हेर्नुहुन्छ?
कोही कोही बेला फ्री टाइममा भएको बेला हेर्छु, म नेपाली इङ्ग्लिस अनि हिन्दी हेर्छु।
नेपाली चाहिँ कतिको मनपर्छ त?
म नेपाली भएको कारणले मलाई धेरै नै मनपर्छ नेपाली मुभी।
अस्ट्रेलियामा आएर नेपाली फिल्म हेर्नु हुन्छ होइन?
हेर्छु।
अनि यहाँ अस्ट्रेलियामा पनि नयाँ फिल्महरू चल्ने गर्छन्, कतिको गएर हेर्ने गर्नुभएको छ?
मैले म हेर्छु धेरै नै, म नेपाली मुभीहरू हेरिरहेको छु, यहाँ अस्ट्रेलियामा आएर पनि धेरै हेरेको छु।
नेपाली मुभीको राम्रो पक्ष भन्नुपर्दा चाहिँ तपाईँ केलाई चाहिँ राम्रो पक्ष भन्नुहुन्छ?
धेरै जस्तोको स्टोरीहरू मनपर्छ मलाई, अनि त्यहाँनिर एक्सन हेर्नु पनि मनपर्छ, फन हुन्छ, इन्टरटेनिङ हुन्छ, त्यही नै हो।
यो त वास्तवमै तपाईँले यसले सुनिसक्नुभयो कि युवाहरूको चाहिँ अहिलेको चासो, अहिलेको जोड होइन फिल्म सम्बन्धी चाहिँ के चिरहेछ त भन्ने सम्बन्धी सुन्यो। मैले भर्खरै थाहा पाएको छु सीता पनि फिल्म हेर्न गएको थिइन् भन्ने कुरो, तिमी गएको थियौ फिल्म हेर्न कि थिएन?
गएको थिएँ, एउटा नेपाली मुभी होस्टेलमा आएको थियो होइन, वेनस्डे लागेको थियो,
वेनस्डे होइन,
गएको थियो, राम्रो लाग्यो मलाई चाहिँ होइन, धेरै राम्रो थियो। अनि एकजना साथीहरूसँग कुरा गरेको थिएँ कस्तो लाग्यो भनेर, अब साथीहरूलाई चाहिँ कस्तो लाग्यो त हामी त्यही सुनौँ। मैले
हस्टेल फिल्म हेर्नु भयो होइन, कस्तो लाग्यो त तपाईँलाई?
अब एकदमै राम्रो लाग्यो, सुरुदेखि अन्त्यसम्म नै अब एकदमै एउटा यङ जेनेरेसनलाई अलिकति फोकस गरेर बनाएको छ, अनि एउटा
यस होस्टल लाइफमा बस्दाखेरि चाहिँ बाबा आमासँगदेखि बाहिर बसेर बसेको लाइफमा कति डिफ्रेन्स रहेछ भन्ने कुरा चाहिँ अलिकति किनेपछि जति लाग्यो मलाई. यो चाहिँ एउटा राम्रो पार्ट चाहिँ जुन घरको र होस्टल लाइफको जुन डिफ्रेन्सेस छ त्यो उसमा चाहिँ कस्तो संस्कार पाउँछ भन्ने कुरा चाहिँ अलिकति इम्पोर्टेन्ट मलाई चाहिँ रमाइलो लाग्यो.
धन्यवाद हजुरलाई. चाहिँ यो होस्टल फिल्म कस्तो लाग्यो त आज?
यो राम्रो लाग्यो भनौँ न, युथहरूको लागि टिनेजरको बारेमा बनाएको मुभी इन्टरटेनिङ थियो, यो रमाइलो लाग्यो, इन्जोय गऱ्यौँ. अब मुभी त्यसरी भन्दाखेरि पनि इन्टरटेनिङ थियो भनौँ न, हेरुन्जेल रमाइलो फिल भयो, त्यही हो यो त्यही नै हो.
ओके थ्याङ्क यू. दिदी कस्तो लाग्यो भाइलाई?
राम्रो लाग्यो, एकदमै इमोसनल.
के चाहिँ धेरै राम्रो लाग्यो?
कसरी अब त्यो नराम्रो मान्छे भएर लास्टमा अनि आफ्नो मिस्टेक रियलाइज गर्यो त्यो मेन क्यारेक्टरले,
त्यो चाहिँ धेरै राम्रो लाग्यो.
फिल्म एक्चुली तपाईँले हेर्नुपर्छ, स्पेसली यङ्स्टर्स युथ है, किनभने होस्टेल होस्टेलमा बस्ने नानीहरू कस्तो हुन्छ, मतलब त्यो एजको यङ्स्टर्सलाई हेरेर बनाएको फिल्म रहेछ. लास्टमा गएर त्यो जुन एउटा नेपालमा के अरे यङ केटाकेटी प्लस टू गरेको केटाकेटी कस्तो कुन परिवेशमा हुर्केको हुन्छ होइन, उनीहरूलाई होस्टेल राख्दाखेरि मतलब त्यो संस्कारमा आएको नानीहरूले हस्टेलमा आएर कस्तो बिहेभ गर्छ भने त्यो कुरा देखा र लास्टमा आएर जुन एउटा केटाले चाहिँ सानैदेखि न के अरे मलाई घरमै राखेर सुधारेको भए मलाई हस्टेलमा आएर सुधारिनु पर्दैन थियो भन्ने खालको गर्यो. इट वाज अ भेरी गुड लेसन फर यङ पिपल होइन, अनि एन्टरटेनिङ राम्रो एउटा एन्टरटेनिङ थियो, मतलब जति बेला पनि त्यो डायलगहरू सबै केटाकेटीले बोल्ने खालको डायलगहरू सबै त्यो कुनै पनि त्यस्तो रटेर बनाएको डायलग जस्तो लागेन, एकदमै सिम्पल डायलगहरू थियो गाउँमा चलिरहेको त्यो राम्रो थियो भने एन्टरटेनिङ थियो र लास्टमा आएर त्यो केटाले जुन एउटा लेसन दियो नि द्याट वाज गुड मोरल, द्याट वाज गुड मोरल फिल्म. के अरे नानीहरूलाई घरमा एकदम बाबाआमाले तङ गरेको अवस्थामा जुन सुधार्नु नसकेको अवस्थामा त्यो होस्टेल लान्छ नि, होस्टेलले सुधार दिन्छ कि भनेको त्यो कुरा गलत देखाएको छ यो फिल्मले है, किनभने नानीहरू सुधार्नुपर्छ भने आफ्नै बाबाआमाले घरमै सुधार्नुपर्छ, अर्काको मतलब कन्ट्रोलमा होइन, आफ्नै बाबाआमाले सबैले नानी घरमै सुधार्नु सक्छ.
फिल्म चाहिँ राम्रै लाग्यो भने राम्रो भन्दाले अब खासै त्यति धेरै कहानी अरू त केही छैन होइन, तर अब समसामयिक छ होइन, अब होस्टेलको जीवन चाहिँ छ र आजभोलि अब धेरै होस्टेलमा बस्नेहरूको समसामयिक त्यस्तो किसिमको जीवन चाहिँ अब ठिकै हो, एउटा होइन शिक्षाप्रद पनि छ अनि कति यहाँ आएर बसेको भाइ बहिनीहरू होस्टेलमा गरेको हुनाले उनीहरूलाई चाहिँ आफ्नो एउटा पुरानो सम्झना पनि अहिले त ठिकै छ.
अब होस्टेलमा बसेर होइन कोही बिग्रियो भन्छन् कोही राम्रो भयो भन्छन्, अब यसले चाहिँ अलिकति त्यसको रियालिटी झल्काउनु खोजे जस्तो लाग्यो. ओके अब युथलाई अलिकति मेसेज पनि छ होइन, होस्टेल बसेर पनि अब कोही राम्रो भयो कोही बिग्रिए, त्यही भएर आफ्नो मेन्टालिटी अनुसार हुने होइन, होस्टेलले बिगार्छ भन्ने छैन.
हजुर यो तपाईँले सुन्दै हुनुहुन्थ्यो एउटा फिल्म सम्बन्धी चर्चित चर्चा गरिएको थियो, नेपाली चलचित्रहरू यहाँ ल्याउँदाखेरि यानि कि अस्ट्रेलियामा ल्याउँदाखेरि के कस्तो भइरहेको छ र त्यसको सम्बन्धी चाहिँ सीताले स्वयं गएर चाहिँ फिल्म हलमा गएर चाहिँ केही इन्टरभ्यूहरू होइन लिएको थियो र फिल्म हेर्दाखेरिको अनुभव केही छ सीताको?
एकदमै रमाइलो थियो होइन, मुभी चाहिँ एन्टरटेनिङ थियो, अघि हाम्रो साथीहरूलाई पनि त्यस्तै लागेछ, मलाई पनि फन खालको एक्सपेक्ट गरेको भन्दा चाहिँ अब त्यो लेभलको चाहिँ थिएन मेरोमा पनि होइन, अझै राम्रो छ होला भन्ने सोचेको थिएँ तर ठिकै थियो मुभी, मैले इन्जोय गरेँ.
नेपाली भाषाको फिल्महरू आउँदाखेरि यसरी अस्ट्रेलियामा ल्याउँदाखेरि हामी ल्याउनेहरूलाई पनि धन्यवाद दिनुपर्ने हुन्छ र जानेहरू र त्यसमा पनि हामीले चाहिँ धेरै धन्यवाद दिनुपर्छ अहिले जो साथीहरूले भोइस दिनुभयो नि उहाँ साथीहरूलाई चाहिँ हामीले एकदमै हृदयदेखि धन्यवाद दिन्छौँ, जो जो साथीहरूले चाहिँ फिल्म सम्बन्धी कुरा गर्नुभयो होस्टेल फिल्म सम्बन्धी अथवा फिल्मको बारेमा उहाँहरूलाई धेरै धन्यवाद दिँदै हामी चाहिँ के गर्छौँ भन्दाखेरि अर्को गीततिर लाग्छौँ. गीतको बोल चाहिँ गीतको बोल भन्दा पनि हामी एउटा ब्यान्डबाट चाहिँ हेर्छ 1974 एडीको गीत चाहिँ तपाईँलाई अहिलेलाई चाहिँ पस्किँदैछौँ है त 1974 एडीको यो गीत.
Thank you.
हजुर साथीहरू, एउटा मुभीको सानो चर्चा पछि हामीले एउटा निकै नै राम्रो गीत बजाएको थियौँ, जो गीत चाहिँ 1974 AD को फुलबुट्टे चोरीमा एकदम रमाइलो गीत थियो,
ज्यादै नै रमाइलो. या चोली भन्ने शब्द नै एउटा टिपिकल होइन लोक संस्कृतिमा रहने र ज्यादै नै रमाइलो गीत तपाईँले सुन्नुभयो. अब भने कार्यक्रममा एउटा इन्टरभ्यू अन्तर्वार्ता अघि पनि हामीले कुरा गरेका थियौँ, यो चाहिँ गरिएको छ गौरी शङ्कर निरौलाजीसँग कुरा गरिएको छ. उहाँले टेफ एसएमा हर्टिकल्चर विषय लिएर, हर्टिकल्चर भनेपछि बागवेनी, यानि कि यो चाहिँ विशेष गरेर चाहिँ प्लान्ट सम्बन्धीको चाहिँ अध्ययन गर्दै गर्दाखेरि उहाँले एउटा अवार्ड प्राप्त गर्नुभयो र उहाँको उमेर पनि सुन्नुहोस् र उहाँले प्राप्त गरेको अवार्डको बारेमा पनि कुरा गर्नुहोस्. पक्कै पनि तपाईँलाई पनि एउटा यो इन्सपिरेसन स्टोरीको रूपमा चाहिँ एउटा भनौँ न उत्प्रेरणादायी बन्छ भन्ने विश्वासको साथ चाहिँ यो तपाईँमा ल्याएका छौँ यो छोटो इन्टरभ्यू.
यहाँलाई यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु.
धन्यवाद.
यहाँको अहिले ठ्याक्रै भन्नुपर्दाखेरि नि उमेर कति पुग्नुभयो होला?
म 45 वर्षको भएँ.
45. अनि उमेर बढ्दै जान्छ, मोटो बुद्धि हुँदै जान्छ भन्छन् नि, यो कथनलाई के भन्नुहुन्छ तपाईँ?
ठिकै हो, ठिकै हो. तर अब तर मिहिनेत गर्यो भने त्यो मोटोपनलाई पनि पातलो बनाउन सकिने रहेछ, तर धेरै गाह्रो हुन्छ.
अनि तपाईँले त भर्खरै मात्र एउटा अवार्ड प्राप्त गर्नुभयो नि, र तपाईँ कुन विषय पढ्दै हुनुहुन्थ्यो?
मैले 2011 जुन महिनामा हर्टिकल्चर भन्ने एउटा सब्जेक्ट वेबसाइटमा भेटेँ. त्यो क्याम्पस गएर त्यहाँको प्रिन्सिपलहरूसँग कुराहरू गर्दै लाँदा मैले त्यहाँ एडमिसन पाएँ र मैले सुरु गरेँ. यो 2.5 वर्षको कोर्स रहेछ जुन चाहिँ प्लान्ट विषयमा, विशेष फोकस चाहिँ प्लान्टमा गरिँदो रहेछ. एग्रिकल्चर फुड प्रडक्टपट्टि गयो र हर्टिकल्चर प्लान्ट प्रडक्टपट्टि जाँदो रहेछ.
बिरुवाहरूलाई चाहिँ उमार्ने काम हुन्छ या कस्तो के हुन्छ?
यसमा यो कोर्स सकिनलाई 16 सब्जेक्ट पढ्नु पर्दो रहेछ र त्यसमा विभिन्न पर्छन्, उमार्ने पनि पर्छन्, काट्ने पनि पर्छन्, कन्ट्रोल गर्ने पनि पर्छन्. जस्तै मैले पढेको म मेन सब्जेक्टहरू एक दुईवटा मलाई सम्झना आयो. अस्ट्रेलियामा एउटा विट कन्ट्रोल भन्ने विषय ठुलो पर्दो रहेछ, अनावश्यक झारहरू जुन चाहिँले चाहिँ आफूले रोपेको झारलाई खान्छ. हाम्रो मुलुकहरूमा त्यो कन्ट्रोल गर्न त्यस्तो गाह्रो थिएन, तर यहाँ चाहिँ मान्छेले कन्ट्रोल गर्न गाह्रो हुँदो रहेछ र त्यो एउटा मूल विषय पनि पर्दो रहेछ. मैले त्यो पढेँ र त्यसमा चाहिँ कन्ट्रोल कसरी गर्ने एउटा विषय पढेँ भने अर्को चाहिँ प्रुनिङ पढेँ, रुख बिरुवाहरूलाई चाहिँ कसरी एउटा कटिङ गरेर आफ्नो सेपमा राख्ने, उसलाई बढ्न दियो भने जति पनि बढ्छ त्यो त्यसैले हानि गर्छ भने ठिक्क आफूलाई कस्तो चाहना छ त्यो बिरुवाप्रति त्यस्तो कसरी बनाउने त्यो पढेँ. अनि अर्को पेस्ट एन्ड डिजिज कन्ट्रोल, अनि अर्को सोइल र वाटर, अनि अर्को प्लान्ट आइडी भन्ने पढेँ. प्लान्ट चाहिँ कुन हो, त्यो कुन जातको हो, कुन फ्यामिलीबाट आएको, बडा मजाको सब्जेक्ट रहेछ त्यो. मलाई पढ्दै लाँदा बडा मजा पनि लाग्यो, साह्रै राम्ररी मलाई आफूलाई यति चित्त बुझ्दो सब्जेक्ट भेटेँ हगि. र मैले प्लान्ट आइडी पढेँ. अर्को सिड प्रोपोगेसन, त्यहाँ लगेर रोप्ने भन्ने विषय लिएर पढेँ. र अर्को चाहिँ ग्राफ्टिङ र यस्तै यस्तै विषयहरू हुन्.
भनेपछि यी विषयहरू चाहिँ तपाईँले पढ्नुभयो यहाँ आइकन. यो अस्ट्रेलियामा आउनु अगाडि चाहिँ तपाईँको एजुकेसनल ब्याकग्राउन्ड यही विषय लिएर पढ्नुभएको थियो या के थियो?
थिएन, मैले जेनरल हाई स्कुलको एजुकेसन मात्रै गरेको थिएँ.
हर्टिकल्चर भन्ने विषय तपाईँले छान्नुको कारण चाहिँ के?
मलाई अस्ट्रेलिया आउनुभन्दा 2 वर्ष अगाडि मलाई एउटा डायबिटिज भन्ने रोग लाग्यो, जुन चाहिँ रोगले मलाई धेरै ग्रस्त पनि पार्यो. त्यसले गर्दाखेरि फिजिकल्ली वर्क म मन पराउँछु, जो चाहिँ घरदेखि बाहिर फिल्डमा गएर काम गर्न.
हजुर.
र यो विषय छानेर पढेँ भने मलाई एउटा मनपर्दो विषय पनि हुन्छ र मेरो शरीर रोगसँग मिल्दोजुल्दो पनि हुन्छ यो, किनभने सुगर हुने मान्छेले बढी फिजिकल एक्सर्साइजहरू गर्नुपर्छ र त्यसले गर्दाखेरि चाहिँ मैले यसमा रुचि राखेँ.
तपाईँ बुवा पनि हुनुहुन्छ नि त, नानीहरू छन् होइन र घर परिवार पनि छ. अब यस्तो अवस्थामा नानीहरू पनि पढिरहेका छन्, आफूले बालबच्चालाई पढाउनु अनि आफू पनि पढ्नु, सबैजना यसरी पढ्दाखेरिको के तपाईँलाई अप्ठ्यारो के पाउनु भएको छ?
मलाई यसमा त्यस्तो गाह्रो भएन, किनभने नानीहरूप्रति यहाँ आएर पढ्दा नहो पनि गाह्रो हुन्थ्यो होला मलाई, तर यहाँ चाहिँ अब नानीहरूको लागि त्यो स्कुल नै जिम्मेवारी छ, त्यो देश नै जिम्मेवारी भएकोले गर्दाखेरि जुन यहाँको गभर्मेन्ट मार्फत सेन्ट्रल लिङ्कको जुन बेनिफिट खाएर होइन सेन्ट्रल लिङ्कको बेनिफिटकै भरमा हामीले नानीहरू पढिरहेकै छन्, उनीहरू आफ्नै ठाउँमा पढिरहन्थे, म मेरै ठाउँबाट पढिरहन्थे होइन, र मलाई हल्का त्यो फिजहरू तिर्न ओर्न चाहिँ मेरो जब नेटवर्कले पनि हेल्प गर्यो।
यो तपाईँ बोल्दै भने फाइनेन्सियल कुरा भन्दा पनि विशेष गरी एउटा घरमा पारिवारिक तालमेल भन्छ नि,
हजुर,
तपाईँको श्रीमतीबाट तपाईँलाई कस्तो सपोर्ट होइन, अथवा भनौँ नानीहरूले कस्तो सपोर्ट गरे त तपाईँलाई?
मलाई साह्रै राम्रो कोअपरेसन, मेरो वाइफले साह्रै राम्रो कोअपरेसन गर्नुभयो र मसँग नजिकमा बस्ने साथीहरू उहाँहरूले मलाई साह्रै राम्रो कोअपरेसन गर्नुभएको छ र मैले यो एचिभ गर्न सकेँ।
तपाईँलाई नानीहरूले चाहिँ विशेष गरी तपाईँको छोराछोरीले चाहिँ कस्तो सहयोग गरे त, ल अभिभावकको भूमिका निभाउने त तपाईँले निभाउनु भयो, नानीहरूले चाहिँ पढाइमा कस्तो भूमिका निर्वाह गरे त?
राम्रो राम्रो, मेरो छोरीले त्यतिखेर इयर 10 इयर 11 पढ्दै थिए, उसलाई मसँग एउटा ल्यापटप थियो, उसले पनि त्यही चलाउनु पर्ने, मैले पनि त्यही चलाउनु पर्ने, मेरो विषय पनि यस्तो विषय थियो बढी जस्तो चाहिँ घरबाटै खोज्नुपर्ने विषय थियो। त्यतिखेर मैले मेरो छोरीलाई मेरो नानीलाई नानी म यो समय म चलाउँछु यो समय त चला ल भनेर हामीले त्यसरी अन्डरस्ट्यान्डिङमा घर परिवारमा धेरै राम्रो कोअपरेसन पाएको छु।
तपाईँहरूले एक किसिमको टाइम टेबल बनाउनु भयो, तपाईँले कुन समय चलाउने, नानीहरूले कुन समय चलाउने, एउटै ल्यापटपमा पनि प्रयोग गरेर तपाईँले यो किसिमको उपलब्धि हासिल गर्नुभयो। अब यो खालको जुन उपलब्धि हासिल गरिराख्दाखेरि तपाईँको उमेर समूहका साथीभाइहरू होइन होइन मेरो त उमेर गइसक्यो अब के पढ्नु भन्ने पनि छन्, अब यत्रो उमेर भएपछि त पार लगाइँदैन भन्ने पनि छन् नि, तपाईँ त्यस्ता साथीहरूलाई के भन्नुहुन्छ?
मलाई त्यो कुरोमा विश्वास छैन र यो रिजल्टले पनि मलाई त्यो कुरामा विश्वास गराउँदैन, किनभने कोसिस नै सफलता रहेछ, असफलता भन्ने कुरा चाहिँ मूर्खहरूको डिक्सनेरीमा मात्रै छ, जसले म सफल हुँदिनँ भन्छ उसको त्यो मूर्ख्याइको डिक्सनेरी हो होइन, र मलाई लाग्छ सफलता चाहिँ कोसिस हो। पढ्दै लाँदा मेरो आफ्नो एक्सपिरियन्स होइन, दिनभरि एउटा मनस्टोनस पनि हुन्छ, त्यतिखेर एक घन्टा डेढ घन्टा दुई घन्टा बाहिर निक्लेर वकिङमा जाँदाखेरि भयो, त्यतिखेर एउटा फ्रेस हामीले त्यो यो पाइन्छ माइन्डलाई, एउटा त्यो गर्न सकिन्छ। अनि अर्को चाहिँ मैले के पनि गरेँ भनेदेखि म किचनमा पनि हेल्प गरेँ, मैले त्यतिखेर मैले त्यो अर्कै फ्रेस उयो पाएँ
हजुर
होइन, आफ्नो मिसेसलाई एकातिर हेल्प पनि भयो अनि एकछिन मैले त्यो पढाइलाई रोकेर मैले फ्रेस उयो पनि पाएँ।
विशेष तपाईँको पढ्ने समय चाहिँ?
विशेष मेरो पढ्ने समय मैले यही समय भनेर तोकिन, निन्द्रा पुगेन भने मलाई केही मात्रामा हानि भएको मैले चाल पाएँ
हजुर,
त्यसले गर्दाखेरि टाइम चाहिँ मैले 6 घन्टादेखि लिएर 7 घन्टा सुतेँ, त्योभन्दा कम्ती सुत्यो भने चाहिँ पढ्नलाई अलिकति गाह्रो भएको, मेरो आफ्नो शरीरले त्यो लक्षण दियो
हजुर,
त्यसले गर्दाखेरि म 6 घन्टाभन्दा बेसी सुतेँ होइन, 8 घन्टाभन्दा कम्ती सुतेँ
हजुर,
र अरू समय भनेको यही नै भनेर मैले तोकिन।
जो पढ्दै हुनुहुन्छ होइन, युवाहरू विशेष गरेर अहिले भर्खर यङ जेनेरेसनहरू अब विशेष गरेर कति अस्ट्रेलियामै सुरु गरिरहेका छन् एजुकेसन, भर्खर बालबच्चाहरू कति चाहिँ वहीँ अलिकति पढेर आउनेहरू पनि छन्, उहाँलाई कस्तो के सुझाव दिनुहुन्छ, कसरी चाहिँ पढ्दाखेरि चाहिँ अलिकति अगाडि बढ्न सकिन्छ एचिभ गर्न सकिन्छ भनेर चाहिँ सन्देश दिनुहुन्छ तपाईँ?
गर्न सकिन्छ, प्रशस्तै गर्न सकिन्छ, समयलाई कुन समय के गर्ने भनेर छुट्टाएर गऱ्यो भने अझै राम्रो हुन्छ, र म पनि म युवा भाइ बहिनीहरूलाई पनि त्यो भन्न चाहन्छु कि एउटा ठ्याक्क डायरी मेन्टेन गरेर होइन पढ्न सक्यो भने नसक्ने नहुने कुरो केही पनि छैन, त्यहाँमाथि पनि हामी त यस्तो खालको देशमा आएको छौँ, यहाँ त जति भने पनि आमा बाउलाई भारी हुँदैन छोराछोरीले पढिकन, आमा बाउ त्यो चाहन्छ कि छोराछोरीले एउटा गोल छानोस्, महानता ठाउँमा पुगोस् भन्न चाहन्छ आमा बाउ जहिले पनि, त्यसले गर्दाखेरि म चाहिँ युवा भाइ बहिनीहरूलाई अहिले 45 वर्षको उमेरमा हामीले पनि एउटा सानो हतियारहरू जीवन यात्रा अगाडि बढाउने हतियारहरू थाप्यौँ भने युवा भाइ बहिनीहरूले गतिलो गतिलो मजा मजाको थाप्न सक्नुहुन्छ उहाँहरूले। एकदमै फरकै पर्दैन,
फरक पर्दैन।
तपाईँ कतिको विश्वस्त हुनुहुन्छ यो पढिसक्नु भने जागिर पाउने सम्बन्धमा?
म विश्वस्त छु र जुन दिन मैले अवार्ड थापेँ त्यो दिन मलाई मेरो लेक्चरर र त्यहाँ आउने गेस्टहरूले पनि भन्नुभएको छ यो चाहिँ तँलाई एउटा तैँले राम्रो चिज पाइस् तेरो जीवनयात्राको लागि र यसले तँलाई धेरै मद्दतहरू पुर्याउँछ भनेर उहाँहरूले मलाई त्यो एउटा सानो मिठो सन्देश पनि दिनुभएको छ।
यहाँलाई फेरि पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै खालका अवार्डहरू प्राप्त गर्दै जानुहोला, के भन्नुहुन्छ अब जाँदा जाँदै?
अब भाइ बहिनीहरू राम्रो ठाउँमा आइपुग्नु भएको छ होइन, उहाँहरूले आफ्नो विषयलाई छानेर, विषय छान्नु चाहिँ इम्पोर्टेन्ट हो, डिसिसन लिएर अगाडि बढ्यौँ भने त्यो गोल एचिभ गर्न सक्छौँ होइन, र त्यसरी टाइम फ्रेम बनाएर त्यसरी गर्नुभयो भने अवश्य अवश्य फरकै पर्दैन, मेहनतको फल अति नै मिठो हुन्छ। अर्को कुरो, अब यसरी जसरी हजुर आएर मलाई युवा संसारबाट एउटा समय दिनुभयो होइन, अनुभव आदान प्रदान गऱ्यौँ, यसको लागि धेरै धन्यवाद यहाँलाई।
यो तपाईँले सुन्नुभयो एउटा उहाँले एउटा अवार्ड प्राप्त गर्नुभएको थियो त्यो सम्बन्धी एउटा गरिएको छोटो अन्तर्वार्ता। सीतालाई कस्तो लाग्यो यो अन्तर्वार्ता सुनेर? केही भनौँ न उमेरले पनि नछेक्ने अथवा मेहनत गर्यो भने केही सफल हुने रहेछ भने जस्तो केही फिल भयो भएन?
एकदम के मन भयो भने चाहिँ जे गर्न सकिन्छ भन्ने हुन्छ नि,
वास्तवमा छोटो भन्नुपर्दाखेरि होइन। र अब भने कार्यक्रममा हामी एउटा एउटा यो निमन्त्रणा जस्तो छ, तपाईँ जो सुन्दै हुनुहुन्छ उहाँहरू सबैको लागि यो चाहिँ निकै टाढाबाट आएको निमन्त्रणा छ, तपाईँलाई म यहाँबाट भन्दैछु, यानि कि यो निमन्त्रणा स्वीकार्नुहुन्छ भन्ने विश्वास छ। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, श्रद्धालु भक्तजन, यही मिति 2070 साल माघ 21 गते श्री पञ्चमीका पावन अवसरमा उनी दयालु भगवानका अनुकम्पद्वारा आयोजित आत्रेय गोत्रेय समस्त बगाले थापा परिवारका घर आगानीमा हुन गइरहेको सप्ताह महायज्ञमा यहाँहरू सपरिवार उपस्थित भई आध्यात्मिक धरातलको पक्षलाई हृदयङ्गम गरी जीवनलाई सार्थक तुल्याउनु हुनेछ भने हृदयबाट होवर्ड निवासी थापा परिवार हार्दिक निमन्त्रण गर्दछौ। यो चाहिँ समय रहेको छ 4 फेब्रुअरीदेखि 11 फेब्रुअरी 2014 र ठाउँको नाम भन्दै ठाउँ चाहिँ रहेको छ 6 लियोनार्ड एभेन्यू मुना ताजमनिया, र यसलाई पठाउने चाहिँ हुनुहुन्छ अथवा आयोजक श्री बिर्खबहादुर थापा, श्रीमती लीलामाया थापा, भीममाया थापा एवं समस्त थापा परिवार भनेर चाहिँ हामीलाई होवर्ड ताजमानियाबाट चाहिँ यो एउटा निमन्त्रणाको रूपमा चाहिँ पठाउनु भएको छ। तपाईँ सुन्नुभएको छ भने सायद तपाईँ पनि होवर्डतिर जाँदै हुनुहुन्छ भने सायद पुराणमा सहभागी भएर तपाईँले धेरै कुराहरू यानि कि पुराणबाट चाहिँ लिन सक्नुहुनेछ। यो त थियो
पक्कै पनि ताजमानिया जानुभयो भने अवश्य एटेन्ड गर्नुभयो भने होइन राम्रो,
किनकि अब पुराणमा धेरै कुराहरू होइन उपदेशका कुराहरू सुन्न पाइन्छ, पुराना कथाहरू सुन्न पाइन्छ, धेरै कुराहरू पण्डितज्यूको मुखविन्दबाट सुन्न सकिन्छ नि त होइन र? अब भने कार्यक्रममा हामी फेरि अर्को गीततिर लाग्छौँ। गीत चाहिँ रहेको छ हामीले
हो
सीताले भने जस्तै हामी प्रायः चाहिँ कार्यक्रममा भुटनिस आर्टिस्टका गीतहरू अथवा भुटनिस आर्टिस्टका केही कुराहरू समेट्ने प्रयास गर्दछौँ र यसरी हामीले प्राप्त गर्यौँ भनेदेखि हामी यसरी नै समेट्दैछौँ र गीतको बोल रहेको छ फुलको धारले भन्ने र यो गीतलाई चाहिँ स्वर दिनुभएको छ लक्ष्मण गुरुङ र उहाँकै सङ्गीतमा धनकुटे कान्छाको यो भनौँ न यो गीतलाई चाहिँ उहाँले रचना गर्नुभएको छ। सुनौ है त यो गीत भन्नाले एक किसिमको गजल।
हजुर, हामी सुन्दै थियौँ हाम्रो बुट्ने साथीको आवाजमा सजिएको गीत, एकदमै रमाइलो थियो, गजल थियो होइन?
गजल अझै पनि रमाइलो, यो एक किसिमको गजल टाइपको यो गीत ब्याकग्राउन्डमा पनि के सुनिराख्नु भएको छ। अब भने कार्यक्रममा गजल भन्दाखेरि एउटा गजल, जुन गजल चाहिँ हामीलाई धेरै टाढाबाट प्राप्त भएको छ र उहाँकै आवाजमा रहेको छ, र गजल चाहिँ कसको आवाजमा परेको छ सीता?
उहाँको नाम रहेको छ रोशन खड्का, अनि उहाँ चाहिँ हुनुहुन्छ अमेरिकाको पेन्सिल्भेनिया स्टेटमा हुनुहुन्छ। उहाँकै आवाजमा पठाउनु।
उनको यादले सताएर आज फेरि गजल लेखे, उनको यादले सताएर आज फेरि गजल लेखे, अतीतले मताएर आज फेरि गजल लेखे। नसुन्न खोज्दै थिए अधुरो प्रेम कथा, नसुन्न खोज्दै थिए अधुरो प्रेम कथा, आफ्नै दिलले बताएर आज फेरि गजल लेखे। अतीतले मताएर आज फेरि गजल लेखे, उनको यादले सताएर आज फेरि गजल लेखे। नमस्कार, न्यानो अभिवादन। आज म एउटा गजल लिएर हजुरहरूको समक्ष उपस्थित, गजलका जल्छन् भने जल्न देऊ, हाम्रो माया देखेर जल्छन् भने जल्न देऊ, ईर्ष्यालुती लोभी नजर बल्छन् भने बल्न देऊ। मेरो हात समाएर तिमी म सँगै हिँड्दा, मेरो हात समाएर तिमी म सँगै हिँड्दा, बसिरै ती कुरा काट्ने गल्छन् भने गल्न देऊ, ईर्ष्यालुती लोभी नजर बल्छन् भने बल्न देऊ। लुटपुटिँदा अङ्गालोमा पानी पर्छ न्यु पार्दै, लुटपुटिँदा अङ्गालोमा पानी पर्छ न्यु पार्दै, सुस्तरी हावा पनि चल्छन् भने चल्न देऊ, बसेरै ती कुरा काट्ने गल्छन् भने गल्न देऊ, हाम्रो माया देखेर जल्छन् भने जल्न देऊ। तिम्रो चुम्बन हेरेरै सृष्टि भुल्दा प्राकृतिले, तिम्रो चुम्बन हेरेरै सृष्टि भुल्दा प्राकृतिले, कागतीको बोटमा स्याउ फल्छन् भने फल्न देऊ, हाम्रो माया देखेर जल्छन् भने जल्न देऊ, ईर्ष्यालुती लोभी नजर बल्छन् भने बल्न देऊ। धन्यवाद।
वा, ज्यादै नै राम्रो गजलका शेरहरू छोडेर जानुभयो हाम्रो धेरै टाढाको साथी। अब भने कार्यक्रमबाट हामी विदा लिनुपर्ने बेला भइसकेको छ। कार्यक्रममा एक घन्टासम्म साथ दिउँ तपाईँलाई, र तपाईँले पनि हामीलाई साथ दिनुभयो, त्यसैले तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी हप्ता एकदमै राम्रो कार्यक्रममा लिएर फेरि यही युवा संसारमा आउने नै हुनुहुन्छ हाम्रो साथीहरू,
यो समयमा हामी आउने नै छौँ नेक्स्ट विक।
यस, हाम्रो हामी नै नभए पनि हाम्रो साथीहरू आउनेछन् होइन। र कार्यक्रममा विदा लिनु अगाडि चाहिँ हामी एउटा गीत छोड्दै जान्छौँ, चुलेसीमा बोलको गीत छोड्दै, र कार्यक्रमबाट विदा हामी हुन्छौँ, र हामी स्वागत गर्छौँ हाम्रा भोइस अफ साङ्ग्रेलाका साथीहरू नवीन र खगेन्द्रजीलाई स्वागत गर्दै हामी विदा हुन्छौँ। हवस् त, नमस्ते, नमस्ते।